यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। असहज अवस्था अन्त्य गरी स्वास्थ्य बीमा कार्यक्रम नियमित रूपमा संचालन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने अर्थमन्त्री रामेश्वर खनालद्वारा जानकारी। निर्वाचन आयोगद्वारा उम्मेद्वारका लागि निर्वाचन खर्च र सवारी साधन अनुमति सम्बन्धी छुट्टा छुट्टै कार्यविधि जारी। बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल समायोजन गर्न सम्बद्ध पक्षलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी चिनफिङ बीच टेलिफोन वार्ता। चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाका सम्बन्धमा देखिएको समस्या स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो स्वास्थ्य बीमा सम्बन्धी वर्तमान अवस्था र भावी मार्गचित्र सम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरी लक्षित वर्गका सेवाग्राहीलाई अपेक्षित सुविधा सुनिश्चित गर्न, प्रभावकारी नियमन गर्न र स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा सुविधामा गरीब, असहाय र वृद्ध वृद्धालाई प्राथमिकता दिनुपर्ने र सुविधाको दुरूपयोग रोक्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।
16 लाख मान्छे अपाङ्ग छन्, निमुखा छन्, वृद्ध छन् भने यिनलाई त हामीले गर्नै पर्छ, नगर्ने होइन। जसलाई दिने हो त्यसले पाओस् न, यसलाई अब यो नियमन गर्न जरुरी छ। कानून नियमहरू बनाएर ल्याएर एउटा एकद्वार प्रणालीबाट कानूनमा एउटा स्थापित गरौँ। कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छेले चाहिँ केही नपाउने गरी चाहिँ त्यो गरेर हामीले यो छाडा उसमा चाहिँ राख्नु हुँदैन। त्यसलाई चाहिँ एउटा नियमपूर्वक चाहिँ हामीले दिनुपर्छ भन्ने मलाई लाग्दछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी नागरिकलाई असीमित रूपमा सुविधा उपलब्ध गराउँदा राष्ट्रलाई थप आर्थिक भार परेको धारणा राख्नुभयो। कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ र अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले स्वास्थ्य बीमाको दोहोरो लाभ लिने व्यवस्था रोकिनुपर्ने र नागरिकमा अनावश्यक अपेक्षा नबढ़ाई सेवा प्रवाहको वास्तविक क्षमता अनुसार काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 लागि 26,52,00,00,000 रूपियाँ भुक्तानी बाँकी रहेको जानकारी गराउनुभयो। कार्यकारी निर्देशक पौडेलले थप स्रोत जुटाउन तीनै तहका सरकारबाट अनुदान सुनिश्चित गरी भुक्तानी बढ़ाउनु पर्ने सुझाव दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रपतिको स्वागत गर्नुभयो। त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वार्षिक उत्सवका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ जानुभएको थियो। नेपाल र जापान बीच 1 सेप्टेम्बर 1956 कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। आदिवासी जनजाति आयोगको 5औं वार्षिक उत्सवलाई काठमाडौँमा हिजो सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो। उहाँले निर्वाचनका माध्यमबाट सम्पूर्ण नेपालीले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर भएकाले सबै नागरिकले निर्वाचनको अवसर गुमाउन नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले कार्य प्रगति प्रस्तुत गर्नुहुँदै अझै पनि ठूलो संख्याका समुदाय राज्यको निकायमा पहुँच र सुविधाबाट वञ्चित रहेको धारणा राख्नुभयो। नेकपा एमाले निर्वाचनको प्रचार प्रसारका गतिविधिमा सामाजिक सञ्जालको दुरूपयोग बढ़ेको भन्दै ध्यानाकर्षण गराएको छ। एमाले विभिन्न दल नेतृत्व तथा उम्मेद्वार विरूद्ध प्रविधिको दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कार्य बढ़दै गएको भन्दै यस्तो कदम चाल्ने कलाकार वा जो कोही व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउन माग गरेको छ। एमालेको प्रचार विभागका प्रमुख मीन बहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तीमा भ्रम सिर्जना गर्न कलाकारहरू तथा प्रविधिको दुरूपयोग गरिएको उल्लेख गरिएको छ। पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिएको प्रति एमालेको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गाली गलोज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लंघन हुने गरी सामाजिक सञ्जालमा उत्पादन प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तीमा आपत्ति जनाइएको छ। अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पार्नुभएको छ। म्याग्दीको बेनीमा निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी लिने क्रममा हिजो अर्थमन्त्री खनालले निर्वाचनका लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन आग्रह गर्नुभयो। मौसमका कारणले फागुन 21 गते कुनै स्थानमा मतदानमा समस्या भए त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने जानकारी दिनुहुँदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने बताउनुभयो। त्यस अवसरमा मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतले चुनावको तयारीबारे जानकारी गराउनु भएको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन 21 गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रविधिका माध्यमबाट हुन सक्ने दुरूपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनु भएको छ। निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिहरूसँग हिजो समझदारी पत्र आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचनका पक्षमा संघीयको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता गरिएको बताउनुभयो। टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचार संहिताको उल्लंघन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। कार्यक्रममा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेरदोस अल मताकिनले समझदारी पत्र आदान प्रदान गर्नुभयो। समझदारीले निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना र हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। कार्यविधि प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारबाट हुने प्रचार प्रसारको खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको आयोगले जनाएको छ। कार्यविधि अनुसार निर्वाचनको प्रचार प्रसारका लागि राजनीतिक दल र उम्मेद्वारले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्नेछ। त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेद्वारको उम्मेद्वारी निस्सा वा परिचय पत्र, सम्बन्धित बैंकको दस्तखत नमूना कार्ड र खाता सञ्चालकको नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिश गरेपछि मात्रै बैंक तथा वित्तीय संस्थाले खाता खोल्नेछन्। खाता खोलिएको जानकारी आयोग, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्नेछ। कार्यविधि अनुसार राजनीतिक दलको हकमा दलले तोकेका बढ़ीमा दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट मात्र खाता सञ्चालन गर्न पाइनेछ। उम्मेद्वारको हकमा उम्मेद्वार स्वयं र उसले अख्तियारी दिएको व्यक्तिको एकल वा बढ़ीमा दुईजनाको संयुक्त दस्तखतबाट खाता सञ्चालन गरिनेछ। त्यस्तै निर्वाचन प्रचार प्रसार सम्बन्धी सबै आमदानी र खर्च नेपाली मुद्रामै गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि पनि जारी गरेको छ। निर्वाचन प्रचार प्रसारको अवधि तथा मतदानको दिन सवारी साधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित गर्न कार्यविधि लागू गरिएको आयोगले जनाएको छ। राजनैतिक दल, उम्मेद्वार वा उम्मेद्वारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारी साधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक देखिएकाले कार्यविधि जारी गरिएको आयोगले जनाएको छ। कार्यविधि अनुसार राजनीतिक दल, उम्मेद्वार वा निजको निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न अनुमति पत्रका लागि सम्बन्धित निर्वाचन अधिकृत समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमति पत्र जारी गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पूर्वको जिल्ला मोरङमा चहल पहल बढ़ेको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
निर्वाचनका लागि उम्मेद्वारहरू प्रचार प्रसारको तयारीमा जुटेसँगै सक्षम योग्य तथा विकास प्रेमी नेतृत्व चयन गर्ने विषयमा मतदाताहरूबीच गाउँ बस्ती टोल तथा चोक चौराहरूमा चर्चा हुन थालेको छ। रौतमाई नगरपालिका नौका अंशु लिम्बु कटवाल र तिलक बहादुर सुवेदी,
हामी धेरै उत्साहित छौं, यो चुनाव हुनुपर्छ, देशलाई स्वच्छ नागरिक राम्रो काम गर्ने मान्छेको एकदमै आवश्यकता छ, देशमा विकास गर्ने, देशलाई रोजगारको माध्यम बढाउने, सुविधाहरू बनाउने, समस्याहरूमा साथ दिने, हामी त्यस्तोलाई।
चुनावी गतिविधि बढ्दै गएपछि आफूहरू पनि मतदान गर्ने दिन कहिले आउला भन्ने पर्खाइमा रहेको विराटनगर महानगरपालिका छका लक्ष्मी महतोको भनाइ छ।
चुनावको माहौल त अहिले राम्रै, चुनाव होस्, यसलाई विकास होस्, अरू के चाहियो जनतालाई, जनता त यहाँ खुसी छ।
मोरङको 6 निर्वाचन क्षेत्रमा 303 मतदान स्थल र 888 मतदान केन्द्र निर्धारण गरिएको छ। प्रचार प्रसारको क्रममा उम्मेद्वारको सुरक्षादेखि निर्वाचन शान्ति पूर्ण एवं भइरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको भनाइ छ।
इम्पोर्टेन्ट कुरा, आचार संहिता कुरा छ, हामी सबैले त्यसलाई पालना गर्ने र त्यसलाई अनिवार्य पालना गराउँछौ। हिजो के भयो त्यसलाई सिकाइ सिक्ने हो र भोलिको लागि हामी प्रतिबद्ध छौ। हामीले 6 क्षेत्रमै सुरक्षाको जो मिलाएका छौ, अधिकारले वा निर्वाचनले वा प्रशासनले मात्रै निर्वाचन गरेर मुख्य खेलाडी भनेर दल हुनुहुन्छ, दलको सक्रिय सहभागिता र सकारात्मक भूमिकाको अपेक्षा गर्छौ। हामीले
एक महानगरपालिका सहित 17 स्थानीय तह रहेको मोरङ जिल्लामा 7,83,050 मतदाता रहेका छन्। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा राजनीतिक दल तथा स्वतन्त्र सहित 110 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
त्यस्तै काठमाडौँको क्षेत्र नम्बर 4 मतदाता विकासका साथै सामाजिक समस्याहरूको समाधान गर्न सक्ने कुशल नेतृत्व चुन्नका लागि फागुन 21 गते कुरिरहेको बताउँछन् संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकै जाँदा आम मतदाताहरूबीच चासो र अपेक्षा बारे चर्चा र बहसहरू हुन थालेका छन्। चिया पसलदेखि चोक, पार्क र मन्दिरहरूमा जम्मा भएर मतदाताहरू आफूले चिनेर पठाउने प्रतिनिधिले गर्नुपर्ने कामहरूको फेरिस्ता बारे चर्को बहस गरिरहेको सुन्न र देख्न पाइन्छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 1, 7, 8 र 30 साथै बुढानील कण्ठ नगरपालिकाको वडा नम्बर 1, 2, 8, 9, 10, 11, 12 र 13 अटाएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 मतदाताहरू आफूले जिताएको उम्मेद्वारले बाटोघाटो मर्मत सम्हारदेखि सरसफाईसम्मका काम गरिदिउन् भन्नेमा छन्। काठमाडौँ क्षेत्र नम्बर 4 ज्येष्ठ नागरिक मतदाता मैती देवी निवासी श्रीकृष्ण सिलवाल आफूले जिताएर पठाउने प्रतिनिधिले विकासका लागि आएको बजेट हिनामिना नगरी वृद्ध भत्ता समेत बढ़ाइदिए राम्रो हुने बताउनुहुन्छ।
आएको विकासहरू अब यता हिनामिना नबनाउने, राम्रोसँग काम गर्ने, बाटोघाटो पानी सुविधाहरू गरिदिनु पर्ने, ज्येष्ठ नागरिकलाई त अब भत्ताहरू अलिक बढ़ाइदिनु पर्छ।
विभिन्न अवसरहरूको खोजी गरेर देशैभरबाट राजधानी आएका मानिसहरू अधिकांश अहिले काठमाडौँका स्थायी बासिन्दा भएका छन्। उनीहरूका आवश्यकता र चाहना पनि फरक हुनु स्वाभाविक हो। सोही क्षेत्रका मतदाता ज्ञानेश्वर निवासी भुवन खत्री पेशाले इन्जिनियर हुनुहुन्छ। त्यसको अतिरिक्त उहाँ होटल व्यवसाय पनि सञ्चालन गर्नुहुन्छ। अबको नेतृत्वले आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने विचार उहाँ व्यक्त गर्नुहुन्छ।
राम्रो मान्छे आउनु पर्यो, जनतालाई अलिकति समृद्ध बनाउन सक्यो भने विकास भने त आफै हुँदै जाने चिज नै हो। रोजगारी सिर्जना, कोही व्यापार व्यवसाय गरेर बसिरहेछ उनीहरूलाई प्रोटेक्सनको त केही त हुनु पर्यो नि, त्यो चिजमा चाहिँ अब काम गर्नुपर्ने देखिया छ।
यसअघिका 3 निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले जीत हासिल गरेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 यसपालि भने कांग्रेसका सचिन तिमल सिन्हा, एमालेका डाक्टर राजन कुमार भट्टराई, रासोपाका पुकार बम र नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भूषाल उम्मेद्वार हुनुहुन्छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्र राज भण्डारी, राष्ट्रिय जनमोर्चाका छवि बहादुर खनाल, नेपाल मजदूर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेत बहादुर आली प्रतिस्पर्धामा हुनुहुन्छ भने अरू 9 स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल 76,141 जना मतदाता रहेका यस क्षेत्रमा यसपटकको निर्वाचनमा 28 जनाले मनोनयन दर्ता गराउनु भएको छ। त्यस्तै 33 मतदान स्थलहरूमा जम्मा 88 मतदान केन्द्र तोकिएको छ। यस निर्वाचन क्षेत्रको मुख्य समस्या धोबी खोला हो। वर्षायाममा प्रत्येक वर्ष आसपासका बस्तीहरूमा क्षति पुर्याउने खोलामा हिउँदमा भने ढल बगेर वरिपरिको वातावरणलाई प्रदूषित पारिरहेको हुन्छ। पहिलोचोटि मतदान गर्न लाग्नुभएकी स्नेहा दाहाल चाहिँ धोबी खोला लगायतको प्रदूषण रोक्न र वातावरण जोगाउन अब चुनेर आउने प्रतिनिधिलाई सुझाव दिनुहुन्छ।
खोला नालाको वरिपरि मान्छेहरूले घर बनाएर चाहिँ जुन बनाउन नहुने हो, सो हाम्रो वातावरण स्वस्थ भयो भने हामी पनि स्वस्थ हुन्छ। वातावरण तर्फ त कसैले ध्यानै दिँदैन कि, होइन, सबैलाई यही छ कि रोड बन्यो, बिल्डिङ बन्यो अनि हामी स्वस्थ छौँ, तर होइन। जो आए पनि अब चाहिँ पल्युसन र वातावरणलाई चाहिँ एकदमै ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ।
मुलुकमा बेरोजगार युवाहरूको संख्या दिनदिनै बढ्दैछ। रोजगारी नपाएर युवाहरू खाँडी मुलुक धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी अब चुनिने व्यक्तिले काम गर्न सके मुख्य समस्या समाधान हुने अर्का युवा मतदाता सन्देश डाँकीको भनाइ छ।
हामी जस्ता युवाहरूको लागि बाहिर विदेशी नपरोस्, शिक्षाको लागि पनि कोटाहरू हुनु पर्यो।
विकास भनेको सड़क तथा ठूला भवनहरूको निर्माण मात्र होइन, शहरभित्रको वातावरण स्वच्छ राख्नेदेखि रोजगारीको अवसर सिर्जना गर्ने, सम्पदाहरूको उचित संरक्षण गर्ने, आर्थिक विकास लगायतका नीतिहरूको निर्माण गर्ने जस्ता कामहरूमा चुनिएका प्रतिनिधिले संसदमा आफूलाई कसरी प्रस्तुत गर्न सक्छ त्यसबाट नै प्रतिनिधित्वको सही मूल्यांकन हुने गर्दछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको जनाएको छ। विभागले पछिल्लो समय खानेतेल, ग्यास, चामल लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्ने सन्दर्भमा उपभोक्ता तह तथा सार्वजनिक संचार माध्यमबाट आएका गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण सम्बन्धी नियमावली 2076 अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग निरन्तर रूपमा प्रयत्नशील र प्रतिबद्ध रहेको विभागले जनाएको छ। अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, संचयकर्ता र सेवा प्रदायक फर्म तथा प्रतिष्ठानहरूको संयुक्त रूपमा अनुगमनको कार्य अघि बढ़ाइएको पनि विभागले जानकारी दिएको छ। सरकारले बहुवर्षीय योजना सम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ। आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड 2081 संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड 2082 लागू गरिएको सरकारले जनाएको छ। नयाँ मापदण्ड अनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय सीमा अघि सारिएको छ। अब राष्ट्रिय योजना आयोगले प्राप्त आयोजना प्रस्तावको मूल्यांकन गरी उपयुक्त ठानेमा मंगिर 15 गते भित्रै अर्थ मन्त्रालयमा स्रोत सहमतिका लागि सिफारिश गरिसक्नुपर्नेछ। आयोगले यसअघि मंगिर मसान्तभित्र सिफारिश गर्ने व्यवस्था थियो। अर्थ मन्त्रालयले अब मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट त्रिवर्षीय बजेट प्रक्षेपण, चालू आर्थिक वर्षको बजेट र स्रोतको अवस्थालाई आधार मानेर पुष 15 गते भित्रै स्रोत सहमति लिनुपर्ने निर्णय गरिएको छ। यसअघि अर्थ मन्त्रालयलाई पुष मसान्तसम्मको समय दिइएको थियो। त्यसै गरी चालू आर्थिक वर्षका लागि बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि विशेष व्यवस्था गरिएको छ। चालू आर्थिक वर्षमा कुनै मन्त्रालय वा निकायले त्यस्तो स्रोत सहमतिका लागि पुष मसान्तभित्र आयोगमा प्रस्ताव पेश गर्ने र आयोगले माघ 15 गतेभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्न सक्ने व्यवस्था मापदण्डमा गरिएको छ। झापाको दमकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार इलामको चुलाचुली 4 बस्ने 22 वर्षीय प्रवेश राई र सोही ठाउँका 19 वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मुगुको सोरू गाउँपालिका 10 र 11 अन्तर्गतका दही, कोटबाडा, धैन, लोली, तल्लीबाडा, हितबाडा, रोकायबाडा र कोटगाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशु रोगका कारण 200 भन्दा बढ़ी भेडा र बाख्रा मरेको स्थानीयले जानकारी दिएका छन्। ती दुईटा वड़ाको मुख्य पेशा नै भेडा र बाख्रा पालन भएकाले रोग तीव्र रूपमा फैलदै जाँदा स्थानीय गोठालाहरू गम्भीर रूपमा चिन्तामा परेका छन्। नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष समेत रहेका किसान रत्नलाल देवकोटाले यी दुई ओडामा करिब 1500 देखि 2000 भेड़ा बाख्रा पालन भइरहेको तर दैनिक रूपमा पशु मर्न थालेपछि किसानहरूमा त्रासको वातावरण सिर्जना भएको जानकारी दिनुभयो। फोक्सोमा पीप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिशा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने र लुतो लाग्ने जस्ता लक्षण ती पशु चौपायमा देखिएको गोठालाहरूले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले सुनसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। भारतीय नागरिक अबु बरकतलाई शंकाका आधारमा चेक जाँच गर्दा उनीसँग अवैध सुन भेटिएको र त्यसै गरी सगरमाथा सर्भिस प्रालीका सरसफाई कर्मचारी डिगबहादुर राउतलाई 4-4 ग्रामका सुनका सिक्रीका टुक्रासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुआन्थी टेलपीटियाले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालसँग संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध नियन्त्रण कार्यालयको दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्सले हिजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईले जीवन्त र सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यकाका लागि दिगो सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको भन्दै सरकार उक्त व्यवस्थाको लागि नीति तर्जुमा लगायतका प्रक्रियामा अघि बढ़ेको बताउनु भएको छ। काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरू योजना सम्बन्धी छलफलमा उहाँले योजना निर्माणका क्रममा मन्त्रालय र सरकार भएका निकायहरूका बीचमा समन्वय नहुँदा विगतमा समस्या उत्पन्न भएको भन्नुहुँदै समन्वय बढ़ाएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीको संकेत देखिएपछि भारतको कोलकातामा सुरक्षित रूपमा अवतरण गरिएको छ। विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले हिजो विज्ञप्ति जारी गरी टर्कीको इस्तानबुलका लागि हिजो काठमाण्डुबाट उड़ेको जहाजले उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगलागीको संकेत दिएपछि कोलकाता डाइभर्ट गरी सुरक्षित रूपमा अवतरण गरिएको र जहाजमा रहेका 225 यात्रु र चालक दलका 11 सदस्य गरी 236 सुरक्षित रहेको जनाएको छ। वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा प्रहरीले नुवाकोटको तारकेश्वर गाउँपालिका एक घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 36 वर्षीय कुमारी तामाङलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले नेपाली भाषा र संस्कृतिको महत्व अतुलनीय रहेकाले कानूनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्कनुपर्नेमा राष्ट्रिय सभाको विधायन समितिको बैठकमा हिजो बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीको हाजिरीका लागि एकीकृत हाजिरी प्रणाली विकास गरेको जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिका बीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनु भएको छ। चिनिया राष्ट्रपति सी चीन फिङसँग टेलिफोन सम्वादपछि सामाजिक सञ्जाल मार्फत जानकारी दिनुहुँदै राष्ट्रपति ट्रम्पले चीनसँग अमेरिकाको र राष्ट्रपति सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै सुमधुर रहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले समकक्षी सीसँगको टेलिफोन वार्तामा अमेरिका चीन व्यापार तथा सैन्य लगायतका विषय, चीन र ताइवानको विषय, रूस र युक्रेनको युद्ध तथा आसन्न आफ्नो चीन भ्रमणबारे लामो र सौहार्दपूर्ण वार्ता भएको जानकारी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले आगामी अप्रेलका लागि तय भएको आफ्नो चीन भ्रमणलाई लिएर निकै उत्साही भएको प्रतिक्रिया पनि दिनुभएको छ। आफूले इरानको पनि भ्रमण गर्ने उहाँले जानकारी दिनुभएको छ। ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोकिँदा कम्तीमा 15 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सृजना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन गर्ने उद्देश्यसहित चिनिया कम्पनी सिंह जिङसेन इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारसँग विकास सहकारी प्रस्ताव अघि सारेको छ। कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारी दिँदै समझदारी पत्रमा हस्ताक्षरका लागि प्रस्ताव समेत गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चेङले लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्र मार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्धनका विषयमा सहकारी गर्ने इच्छुक रहेको उल्लेख गरिएको छ। पत्र अनुसार सिन्जेङ हाइनान इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशको भ्रमण गर्ने योजना अनुसार प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रहरूलाई सहकारीको आधार बनाइएको छ। पहिलो, औद्योगिक विकास अन्तर्गत लुम्बिनी प्रदेशभित्र 50 उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव रहेको छ। दोस्रोमा, नेपाली उत्पादनको विकास, उत्पादन तथा ब्रान्डिङमा सहकारी गर्ने प्रस्ताव गरिएको छ। त्यसै गरी तेस्रोमा, उच्च गुणस्तरका नेपाली उत्पादनलाई व्यावसायिक रूपमा विकास गर्दै मूल्य वृद्धि गर्ने र लुम्बिनी प्रदेशलाई राष्ट्रिय ब्रान्डिङ गरिएको उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य उच्च रकमले बढ़ेको छ। तीन दिनमा 52,700 रूपियाँले घटेर मंगलबार थोरै बढ़ेको सुनको मूल्य बुधबार भने उच्च रकमले बढ़ेको हो। सुनको मूल्य बुधबार तोलामा 14,400 रूपियाँले बढ़ेको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढ़ेर बुधबार सुन तोलामा 3,04,700 रूपियाँमा कारोबार भएको छ। मंगलबार तोलामा 3,700 रूपियाँले बढ़ेर सुनको मूल्य 2,90,300 रूपियाँमा कारोबार भएको थियो।
साप U19 महिला च्याम्पियनशीपमा नेपालको यात्रा पहिलो चरणमै सीमित भएको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न लीग चरणको अन्तिम खेलमा फराकिलो जितको विकल्प नरहेको बंगलादेश विरूद्धको खेलमा 4-0 गोलको हार बिहोरीसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो खेलमा भूटानमाथि 8-0 गोलको फराकिलो जित हासिल गरेसँगै भारतले फाइनलमा एक पाइला अगाडि सारिसकेको थियो। तर बंगलादेशलाई 8 गोलको अन्तरले हराएर नेपालसँग फाइनल पुग्ने गणितीय सम्भावना थियो, तर त्यसमा नेपाली टोली सफल हुन सकेन। बंगलादेशको यो लगातार तेस्रो जित हो, नेपालको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपालले भारतसँग 1-0 गोलको झिनो हार बिहोरेको थियो। नेपालको हारसँगै भारतले फाइनलमा स्थान बनाएको छ। भारतले 3 खेलबाट 6 अंक जोड्यो। फाइनल खेल शनिबार दिउँसो 2 बजे हुनेछ। काँक्री बिहार क्लबले राष्ट्रिय लीगमा चितलाङ फुटबल क्लबसँग बराबरी खेलेको छ। चाद्दो बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा काँक्री बिहारलाई 2-2 गोलको बराबरीमा रोक्दै चितलाङले अंक बाँडेको हो। यो बराबरी सँगै काँक्री बिहारले लीगको अंक तालिकामा खाता खोलेको छ। लीगमा 5 खेल खेलेको काँक्री बिहारले 1 अंक जोडेको छ। त्यस्तै 1 खेल बढ़ी खेलेको चितलाङको 6 अंक छ। एक्सट्रिम इनर्जी ड्रिम्स र नेपाल क्रिकेट संघ क्यानबिसको साझेदारी अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिम्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
अझै बम अब मौसम सम्बन्धी जानकारी। आज देशका तराई, मधेस, भूभागका धेरै स्थानहरूमा हुस्रो तथा कुहिरो जारी रहनेछ। पहाड़ी र हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:48 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। असहज अवस्था अन्त्य गरी स्वास्थ्य बीमा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने अर्थमन्त्री रामेश्वर खनालद्वारा जानकारी। निर्वाचन आयोगद्वारा उम्मेद्वारका लागि निर्वाचन खर्च र सवारी साधन अनुमति सम्बन्धी छुट्टा छुट्टै कार्यविधि जारी। बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल समायोजन गर्न सम्बद्ध पक्षलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच टेलिफोन वार्ता। चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।